Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. बाँकेमा विद्युत चोरी गर्ने 6 जना पक्राउ। 2 वर्षमा 289 जनाबाट 54,46,000 रुपियाँ जरिवाना असुल।
प्रतिनिधि सभामा पुग्न अब प्रत्यक्षतर्फ कम्तीमा 1 सिट जित्नु पर्ने, 3% थ्रेसहोल्ड राख्ने निर्णय प्रति साना दल रुष्ट।
12 देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन।
र नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त श्रीलङ्कासँग घरेलु मैदानमा मैत्रीपूर्ण टी20 खेल्ने। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण शाखाले विभिन्न स्थानमा विद्युत चोरी गर्ने 6 जनालाई पक्राउ गरेको जनाएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले चुहाउट नियन्त्रण कार्य अन्तर्गत पुरैना र कम्दीबाट विद्युत चोरी गर्ने 6 जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका 6 जनाबाट 1,35,000 रुपियाँ जरिवाना असुली गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख उमेश कुमार झाले बताउनु भएको छ। नेपालगञ्ज वितरण केन्द्रका कर्मचारी, नेपाल प्रहरी र सत्र प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो। घरमा मिटर तारबाट डाइरेक्ट हुकिङ गरेर विद्युत चोरी गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट विद्युत चोरी गर्न प्रयोग गरेको तार मोटर मिटर नियन्त्रणमा लिएको बताइएको छ। केन्द्रले आर्थिक वर्ष 2072 अहिलेसम्म 289 जना विद्युत चोरी गर्नेलाई पक्राउ गरी जरिवाना तिराएको बताएको छ। यस्तै 54,46,977 रुपियाँ जरिवाना असुल गरेको प्राधिकरणका सूचना अधिकारी खिमेन्द्र बुढाथोकीले बताउनुभयो।
नेपालगञ्जको न्यू रोडमा रहेको एक कपडा पसलको गोदाममा प्रहरीले छापा मारेको छ। अञ्चल प्रहरी कार्यालय भेरीको टोलीले गोदाममा छापा मारेर भन्सारछली गरेर ल्याइएको कपडा नियन्त्रणमा लिएको छ। न्यू रोड स्थित नवदुर्गा इन्टरप्राइजेसको गोदाममा छापा मारेर प्रहरीले 2,00,000 भन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको जनाएको छ। प्रहरीले छापा मारेको विरोधमा न्यू रोड क्षेत्रका व्यवसायीहरू भने विरोधमा उत्रिएका छन्। उनीहरूले पसल बन्द गराएर सामान फिर्ता गराउन पहल गरिदिन माग गर्दै नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालयमा धरना समेत दिएका थिए।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने नेपाल भारत सीमा विवाद क्रममा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय टोली घटनास्थल पुगेको छ। संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिले सीमा विवादमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको परिवारसँग भेट गरेको छ। टोलीले फागुन 26 गते भएको घटनाका बारेमा स्थलगत निरीक्षण गरी घटनाका गम्भीर घाइते टिकाराम चापागाईसँग पनि भेट गरेको छ। सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिका धनबहादुर रायमाझी को संयोजकत्वमा 6 सदस्यीय छानबिन टोलीले शहीद गौतमलाई गोली लागेको ठाउँ, कलभर्ट निर्माण भएको ठाउँ र सीमा क्षेत्रको स्थलगत अवलोकन पनि गरेको छ। सांसद राईमाझीले राज्यले घोषणा गरेको राहत प्याक छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गर्ने बताउनु भएको छ। संसदीय समितिको टोलीले घाइते तिनका परिवारलाई भेटेर उपचारको सम्पूर्ण जिम्मा सरकारको रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ।
यसैबीच शहीद गौतमका परिवारलाई मकाउमा रहेका नेपालीहरूले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मकाउबाट सहयोग रकम लिएर आएका सुदूरपश्चिमेली मकाउ समाजका संयोजक पदम सिंह पन्तले शहीद पत्नी लक्ष्मी गौतम तथा आमा हरिदेवी गौतमलाई नगद 40,000 राहत सहयोग रकम प्रदान गर्नुभएको छ। गोविन्द गौतमको पारिवारिक स्थिति संचार माध्यमबाट जानकारी पाएपछि होली खेलेर उठाएको रकम सहयोग गर्न आएको सुदूरपश्चिमेली मकाउ समाजका संयोजक पदम सिंह पन्तले बताउनुभयो।
गर्मी र हावाहुरीको मौसम सुरुसँगै बाँकेमा आग लागेका घटनाहरू दोहोरिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको फागुनदेखि यता जिल्लाका एक दर्जन स्थानमा आगलागी भएको जनाएको छ। चैत्र 8 गते मात्र कोहलपुर र ओढरापुरमा आगलागी हुँदा लाखौंको नोक्सानी भएको छ। आगलागीबाट कोहलपुर नौ भवानीपुरका लाले कामीको घर गोठमा आगलागी हुँदा 2,50,000 रुपियाँ क्षति भएको छ। यस्तै ओढरापुर 2 सिमलघारी स्थित शोभिन सिंह विकको मोबाइल स्टेसनरी र फोटो स्टुडियोमा आगलागी हुँदा 5,00,000 बढीको क्षति भएको छ। पसलमा विद्युत सर्ट भई आगलागी भएको बाँके प्रहरीले जनाएको छ। केही दिन अघि मात्र नेपालगञ्जको औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योगमा आग लागि भएको थियो।
जाजरकोटको दिपेन्द्र माध्यमिक विद्यालय सकलाबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेका बेला एक छात्राले छोरा जन्माउनु भएको छ। सदरमुकामबाट 2 दिन पैदल दूरीको बारेकोट गाउँ पालिका स्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेका निरुता सिंहले छोरा जन्माउनु भएको हो। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ।
बर्दिया ठाकुर बाबा नगरपालिका एक भुरी गाउँका 63 वर्षीय कालिका देवी विष्ट कक्षा 8 जिल्ला स्तरीय वार्षिक परीक्षामा सहभागी हुनुभएको छ। एक वर्ष अघि कक्षा 8 भर्ना हुनुभएका उहाँ ठाकुर बाबा नगरपालिका एक डुम्रेनी गाउँको जनचाहना आधारभूत विद्यालयमा कक्षा 8 जिल्ला स्तरीय वार्षिक परीक्षामा सहभागी हुनुभएको हो। हाम्रा बर्दियाका सहकर्मी भावुक एगुले उहाँलाई यो पाको उमेरमा तपाईँलाई के कुराले पढ्न प्रेरित गर्यो भनी सोध्नु भएको छ।
पढाइमा कम भयो भनेर सबैले अलि राम्रो कुरा नभएको कारणले 4-5 क्लास पढ्याउँ पहिला, अनि पढ्दा अलिअलि तालिम सालिम यताउता प्राप्त हुँदा अलि भनौँ यहाँ आएर अनि नामसाम लेखेर यताउता गरेर 8 क्लासमा मलाई म पढ्छु, मैले लेख्छु, म सक्छु भन्ने मैले हिम्मत गरेर आएको छु भनेर सरहरूसँग कुरा राखेर रा। अनि पढ्न आएँ। पढ्न आइसकेपछि विद्यार्थीलाई पनि मैले बाबु तिमीहरू म भनेको त नोकरी गर्नेवाला होइन, म एउटा सानो सानो भनौँ पढेर नेतागिरी मेरो त उमेर पुगिसकेको छ, तिमीहरूलाई भविष्य र नोकरी खाने तिमीहरू हो, म त होइन, म आफ्नो अलिकति रहरले गर्दा आइहालेँ, म आफ्नो विषय केही पढेर भन्नु 4 कुरा बोल्न भन्न सक्छु कि भनेर हिम्मत गरेर आउँ। अनि जस्तै मैले इन्टोल भए बेला पनि म कोठाभित्र बसेर पढिराखेँ, विद्यार्थीलाई पनि केही कब्जा गरेँ, बाबु तिमीहरू बाहिर दौडेर कराएर राम्रो हुन्न, भोलि तिमीहरू त नोकरी तलब सलब खाने व्यक्ति हो, मलाई त त्यति जरुर छैन, तिमीहरू क्रान्ति नगर नकरा भनेर विद्यार्थी पनि अनुशासनमै भए।
विद्यालयमा भर्ना भएको ठिक एक वर्ष पुग्यो होइन, 8 कक्षाको वार्षिक परीक्षा दिँदै हुनुहुन्छ, कस्तो लागिरहेछ?
अब आफ्नो सके अनुसार गरिरहेको छु, राम्ररी भन्नु रात दिनै ढाड अलिकति एक महिना काठमाडौँ गएर यो पढ्दा पढ्दै गर्दा पनि मैले पढ्ने ध्यान छोडिनँ, अनि पढ्ने राम्रो रहेछ, पढाइ भन्ने ठिक रहेछ भन्ने ध्यानले गर्दा अनि म अहिले आफ्नो क्वेसनहरू केही गरिरहेको छु।
अङ्ग्रेजी नेपाली होइन विज्ञान मुख्य विषयहरू त दिइसक्नु भयो, कस्तो भएको छ अहिलेसम्म परीक्षा?
राम्रो भएको छ। म अलिकति त्यो विदेश गएको बेलामा इङ्ग्लिस पढेको कारणले केही मैले लेख्न सक्न जाने।
तपाईँलाई यो पढ्नुपर्छ भन्ने प्रेरणा चाहिँ कहाँबाट जाग्यो?
मलाई विदेश गएपछि, विदेश गएँ सबै इङ्ग्लिस मात्रै छ, नेपालीको त त्यो एउटा अक्षर छैन। ओहो, मैले त जुन ठाउँमा पनि अहिले त छोराछोरी राम्रो पढाएको छन्, मैले भोलि मलाई बोलाएको ठाउँमा केही नै मैले इङ्ग्लिसको अर्थ केही लगाउन सकेर राम्रो होला। म भनेको त्यत्तिकै दिन काटेँ, हुन सानो सेवा गर्दा मात्रै मेरो अहिलेसम्म जिन्दै गएँ, मेरा छोराछोरी भ्याएर गइसके पनि मैले पढेको आज म धेरै पढ्ने रहेछु, मैले गलत गरेछु भनेर आफै सोचेर अनि म विदेशबाट आएर मैले पढ्नुपर्छ कि भन्ने मलाई मन लाग्यो।
विदेश के का लागि जानुभएको थियो?
विदेश छोराको कार्यक्रमको लागि, उनी त्यो मास्टर डिग्री पास गरेको, अनि त्यो सकियो भने कार्यकर्ता एकदम हाम्रो आमा बुवालाई बोकाउने ऊ रहेछ, अनि त्यो ठाउँमा छोराले बोलाएर गाउँ, अनि त्यहाँका इङ्ग्लिस मात्रै भएको ठाउँ भएको कारणले दिदी बहिनीहरू पोखराका पाल्पाका काठमाडौँका बहिनीहरू
भनेपछि तपाईँ विदेश गएपछि पढ्नुपर्छ, अङ्ग्रेजी थाहा पाउनुपर्छ, पढाइमा म पछाडि रहेछु भन्ने कुरा थाहा भयो?
थाहा भयो। अनि त्यहाँका अब हात धुने बेला पनि इङ्ग्लिसै छ, अनि त्यहाँका नेतागिरीमा पनि अप्ठ्यारो भयो, किनभने मैले केही कुरा अलिकति बिगाडेँ भने पनि हुन त बिगाड्छ, छोरा मान्छे बिगाड्छ, तर मैले बिगाडेको कुरा धेरै ठुलो भयो कि, अनि केही शब्दहरू बिग्रियो होला त होइन, अनि भाषणहरू गरेँ मैले, भाषण गर्दा केही न केही बिगाडी या ऊ भन्नुभन्दा मैले पढेर कम भएर होला यिनीहरूले भनेको जस्तो लाग्यो, अनि मैले पढ्ने चाहेकी हुँ, अनि केही शब्द अहिले मैले नेपालीहरू मजाले पढ्न सकेँ, इङ्ग्लिस पनि केही केही मैले गरेँ, अहिले मैले मेरो क्वेशनहरू राम्रो भएको छ, मैले दुईवटा दिएका पनि पासको लागि मैले एकदम प्रयास गरेँ।
अहिले राम्रो छ परीक्षा?
अहिले राम्रो छ, अहिले पनि मेरो हिम्मत त एउटा महिलाको कोटा सरकारले दिएको छ, अनि म अलिकति आठ कक्षा पढेँ भने पास भयो भने, अनि यो चुनाव आयो भने मैले धेरै सेवा गरेको कारणले अब मेयर त मैले सकेन दिएनन् भने पनि एउटा उपमेयर मेरो महिलाको कोटाको लागि पाउँछु भन्ने आशा पनि मलाई थियो। अब त्यो आशामा मलाई सिफारिस गर्छन् गर्दैन नेता मलाई थाहा छैन, मलाई अहिले अब मेरो बुढेसकाल पनि लागिसक्यो, पछिका महिलाहरू छन् टाइम छ, म आठमा पास हुन्छु जस्तो लाग्छ मलाई।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, लीला भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
बाँकीमा विद्युत चोरी गर्ने छ जना पक्राउ, दुई वर्षमा 289 जनाबाट 54,46,000 रुपियाँ जरिवाना असुल। प्रतिनिधि सभामा पुग्न अब प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने, 3% थ्रेसहोल्ड राख्ने निर्णयप्रति साना दल रुष्ट। बाह्र देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनाई समितिबाट अनुमोदन, र नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त श्रीलङ्कासँग घरेलु मैदानमा मैत्रीपूर्ण T20 खेल्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। अब कुनै दलले प्रतिनिधि सभामा प्रतिनिधित्व हुन समानुपातिकतर्फ 3% मतसहित एक सिट अनिवार्य रूपमा प्रत्यक्ष जित्नुपर्ने भएको छ। साना दलको विरोधका बीच पारित भएको 3% थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी विधेयकले यस्तो व्यवस्था गरेको हो। कुनै दलले समानुपातिकतर्फ 3% थ्रेसहोल्ड पास गर्ने गरी मत ल्याए पनि प्रत्यक्ष नजिते प्रतिनिधि सभामा भाग लिन नपाउने व्यवस्था गरिएको कंग्रेस नेता आनन्द ढुङ्गानाले बताउनुभयो। साना दलले यो निर्णयले लोकतान्त्रिक पद्धति अनुसार संसदमा सबै दलले प्रतिनिधित्व गर्न पाउने अधिकारलाई कुण्ठित गरेको बताएका छन्। सांसद ढुङ्गानाको संयोजकत्वमा रहेको उपसमितिले थ्रेसहोल्ड राख्दै प्रत्यक्षतर्फ एक सांसद जित्नुपर्ने व्यवस्था गर्दै राजनीतिक दल सम्बन्धी विधेयक समितिमा पठाएको हो। उपसमितिमा थ्रेसहोल्डको निर्णयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका आयन्द्र सुन्दर नेवाङले असहमति जनाउनु भयो।
संसदीय सुनवाई विशेष समितिले विभिन्न बाह्र देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। लगातार 3 दिनको सुनवाईपछि समितिले राजदूतको नाम अनुमोदन गरेको हो। प्रस्तावित मध्ये 3 राजदूतको नाम फिर्ता गर्नुपर्ने भन्दै समितिमा उजुरी पनि परेको थियो। समितिका सचिव ध्रुव प्रसाद घिमिरेले सुनवाईपछि प्रस्तावित सबै राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको बताउनु भएको छ। समितिको अनुमोदनपछि अब सरकारले प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन सक्ने भएको छ। मन्त्री परिषदले म्यानमारका लागि उदास, बङ्गलादेशमा चोमलाल भूषाल, श्रीलङ्कामा डाक्टर विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुन जङ्गबहादुर सिंह र कतारमा रमेश प्रसाद कोइरालालाई सिफारिस गरेको छ। यस्तै अस्ट्रेलियामा लक्की शेर्पा, डेनमार्कमा युवनाथ लम्साल, साउदी अरेबियामा डाक्टर महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास सिफारिसमा पर्नु भएको छ। जापानमा प्रतिमा राणा, इजरायलमा निरञ्जन थापा र ओमानका लागि शर्मिला पराजुलको नाम सरकारले सिफारिस गरेको छ।
केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको प्रारम्भिक खाका बनाउन गठित उच्च स्तरीय कार्यदल अन्तर्गतको उपसमितिले केन्द्रमा 14 मन्त्रालय राख्न प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित भएमा अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुननिर्माण लगायतका मन्त्रालयहरू खारेज हुने भएका छन्। काशीराज दाहाल नेतृत्वको प्रशासन सुधार सुझाव समितिले केन्द्रमा 12 मन्त्रालय बनाउन सुझाव दिएको थियो। कार्यदल संयोजक एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिव नेता पोखरेलले मन्त्रालयको संख्या 14-15 कायम गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। कार्यदलले प्रस्तावलाई अन्तिम रूप दिए पनि सामान्य मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा नेतृत्वको कार्यदलले अध्ययन गर्नेछ र मन्त्री परिषदमा पेश हुनेछ। उपसमितिले 14 मन्त्रालय प्रस्ताव गर्दै अहिलेको विभिन्न मन्त्रालयलाई गाभेको छ। उपसमितिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ तथा योजना मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जल स्रोत तथा ऊर्जा मन्त्रालय, पर्यटन मन्त्रालय बनाउन भनेको छ। यस्तै उद्योग, वाणिज्य, आपूर्ति, उपभोक्ता हित र श्रम तथा रोजगार मन्त्रालय, आवास तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, मानव संसाधन मन्त्रालय, संचार तथा विज्ञान प्रविधि मन्त्रालय, वन भू संरक्षण तथा वातावरण मन्त्रालयको प्रस्ताव पनि गरिएको छ।
महानगरीय प्रहरी परिषद ललितपुरले नकली लाइसेन्स बनाउने गिरोहका दुईजनालाई पक्राउ गरेको छ। लाइसेन्स बनाउने यातायात कार्यालय धाउने सर्वसाधारणलाई सजिलो बाटोबाट लाइसेन्स बनाउने भन्दै पैसा असुल्दै नक्कली लाइसेन्स बनाउने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। सिन्धुली भद्रकाली चारका अनिल कुमार पाखरिन र सिन्धुली भद्रकाली नौका गणेश कुमारलाई 121 नक्कली लाइसेन्स र 30 प्रिन्ट गर्न लागेको लाइसेन्ससहित पक्राउ गरेको हो। उनीहरूबाट यातायात कार्यालयको होलोग्राम 110 कम्प्युटर प्रिन्टर छाप लगायतका सामग्री बरामद भएको प्रहरीको भनाइ छ। बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने पनि जनाएको छ। 1,000 रुपियाँदेखि 10,000 रुपियाँसम्म लिएर उनीहरूले नक्कली लाइसेन्स बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा कुनै पनि विषयमा सम्झौता नहुने भएको छ। आजदेखि हुने चीन भ्रमण मा कुनै पनि विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्री प्रकाश शरण महतले बताउनुभयो। आन्तरिक तयारी नपुगेका कारण अब कुनै पनि सम्झौता नहुने उहाँको भनाइ छ। प्रधानमन्त्री नेतृत्वमा 15 सदस्यीय प्रतिनिधि मण्डल आजदेखि एक साताका लागि चीन भ्रमण जाँदैछ। मन्त्री महतले सकेको सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो।
मानव बेचबिखन विरुद्धको जिल्ला समिति बाँकी र माइत नेपाल नेपालगञ्जको आयोजनामा एक दिने मानव बेचबिखन विरुद्धको अन्तर्क्रिया सम्पन्न भएको छ। कार्यक्रममा सहभागीले मानव बेचबिखन विरुद्ध सबै क्षेत्रले एक आपसमा समन्वय गरी आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव बेचबिखनका घटनाहरू कम गर्न सकिने बताएका छन्।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रेला भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
बाँकेमा विद्युत चोरी गर्ने 6 पक्राउ। 2 वर्षमा 299 54,46,000 रुपियाँ जरिवाना असुल। प्रतिनिधि सभामा पुग्न अब प्रत्यक्षतर्फ कम्तीमा 1 सिट जित्नुपर्ने। 3% थ्रेसहोल्ड राख्ने निर्णय प्रति साना दल रुष्ट। 12 देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन। र नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त श्रीलङ्कासँग घरेलु मैदानमा मैत्रीपूर्ण टी20 खेल्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर केही संक्षेपमा। निजी क्षेत्रको लगानीमा निर्माण गर्न हुन लागेको देशको सबैभन्दा ठूलो 65 मेगावाट क्षमताको कालङ्गा जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। बझाङको बुलुङ क्षेत्रमा पर्ने कालङ्गा जलविद्युत आयोजनाको 2065 सालदेखि सम्भाव्य अध्ययन सुरु भएको थियो। यस जलविद्युत आयोजनाको निर्माण कार्यका लागि 10 ब्याङ्कसँग ऋण लगानी सम्झौता सम्पन्न भइसकेको छ भने आयोजना निर्माणका लागि आवश्यक पर्ने 200 रोपनी जग्गा पनि खरिद गरिसकेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरूसँग भएका सम्पूर्ण हात हतियारहरू यही चैत 24 गतिभित्र बुझाउन सम्पूर्णलाई आग्रह गरेको छ। आगामी वैशाख 31 गति हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं रहित तरिकाले सम्पन्न गराउनका लागि सर्वसाधारण आम नागरिकसँग भएका बन्दुक पेस्तोल लगायतका हात हतियार सङ्कलन गर्न लागि जिल्ला प्रशासन कार्य बाँकेले जनाएको छ। स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुन बमोजिम अनुमति प्राप्त गरेका बन्दुक पेस्तोल हात हतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले यस्तो आग्रह गरेको प्रशासनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपाइलले डोटीमा सवारी नियम उल्लङ्घन गरी सवारी साधन चलाउने 2,334 चालक र सवारी धनी कारवाही गरिएको जनाएको छ। गएको साउनदेखि फागुन महिनासम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउनेलाई कारवाही गरेर 13,57,000 राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपालका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर साउदले जानकारी दिनुभयो। जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सवारी चेक जाँचमा कडाई गरेको पनि उहाँले बताउनुभयो।
दिपाल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र हुने बाल विवाह रोक्नका लागि धामी झाँक्री ज्योतिषी र पुजारीको सहयोग लिने भएको छ। बाल मैत्री स्थानीय शासन लागू गर्न बाल विवाह चुनौती देखिएपछि नगरपालिकाले यस्तो अभियान थालेको हो। युनिसेफ नेपालको सहयोगमा नगरपालिकाले धामी झाँक्री ज्योतिषी र पुजारीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरी बाल विवाहबाट हुने खतराको बारेमा जानकारी गराएको छ। नगर क्षेत्रका 40 धामी झाँक्री ज्योतिष र पुजारीहरूले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएको बताएको छ।
जुम्लामा परम्परागत बुनिँदै आएका राडी पाखी र बल्खु बिस्तारै लोप हुँदै गएका छन्। सन् पहिलो हरेक घरमा बुनिँदै तथा प्रयोग हुँदै आएका जुम्ली, राडी, पाखी र बख्खु बिस्तारै लोप हुँदै गएका हुन्। हिमाली जिल्लाको जुम्ला लगायत अन्य कर्णालीका जिल्लामा ग्रामीण क्षेत्रमा आधुनिक प्रविधि र आयातित कपडाको कारणले राडी, पाखी र बख्खु बिस्तारै लोप हुँदै गएका बताइएको छ।
भेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतर्फ। बेलायतको राजधानी लन्डनमा आतंककारी आक्रमण भएको छ। वेस्ट मिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमा परि प्रहरी अधिकारी सहित 5 जनाको ज्यान गएको छ। ज्यान जानेमा 1 महिलासहित 3 जना सर्वसाधारण रहेका छन्। यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको बीबीसीले जनाएको छ। घटनामा कम्तीमा 40 जना घाइते भएका छन्। कारमा आएका आक्रमणकारीले वेस्ट मिनिस्टर ब्रिजमा पैदल यात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेको का प्रहरी अधिकारीलाई चकुले आक्रमण गरेको सरकारी अधिकारीहरूले बताएका छन्। घाइते हुनेमा 3 जना प्रहरी अधिकारी पनि रहेको र 2 जनाको अवस्था गम्भीर रहेको लन्डन महानगरीय प्रहरीले जनाएको छ। आक्रमणकारीको परिचय अहिलेसम्म खुलाएको छैन। घटनाको प्रधानमन्त्री थेरेसा मेले निन्दा गर्नुभएको छ।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त श्रीलङ्काको टोलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ। श्रीलङ्काको टोलीमा पूर्व कप्तान एवं चर्चित ब्याट्सम्यान सनथ जयसूर्यदेखि वर्तमान राष्ट्रिय टोलीका 5 सदस्य रहने भएका छन्। कीर्तिपुर मैदानमा वैशाख 14, 16 र 18 हुने टोलीबीचको 3 मैत्रीपूर्ण T20 खेल हुने भएको छ। नेपाल र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 60 वर्ष पुगेको अवसरमा पेरी विलियम नामक संस्थाले T20 क्रिकेट सिरिजको आयोजना गरेको हो। 3 म्याचको श्रृङ्खलाका वर्तमान तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित लङ्कन लायन्स र नेपाली राष्ट्रिय खेलाडी सम्मिलित गोर्खा राइनोज भिडन्त हुने भएको छ। श्रीलङ्काली महान खेलाडी सनथ जयसूर्य सहितका खेलाडीहरू लङ्का लायन्ससँग खेल्न नेपाल आउने बुधबारको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। टोलीले नेपालीको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नुहुने भएको छ भने श्रीलङ्काली टोलीको कप्तानी विश्वविजेता श्रीलङ्काली टोलीका सदस्य अरविन्द डी सिल्भाले गर्नु बताइएको छ। सिरिज खेल्ने नेपाली टोलीको शरण प्रशिक्षक जगत चमटा र क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल सल्लाह अनुसार हुने भएको छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकीमा विद्युत चोरी गर्ने 6 जना पक्राउ। 2 वर्षमा 299 जनाबाट 54,46,000 रुपियाँ जरिवाना असुल।
प्रतिनिधि सभामा पुग्नमा प्रत्यक्षतर्फ कम्तीमा 1 सिट जित्नुपर्ने, 3% थ्रेसहोल्ड राख्ने निर्णय प्रति साना दल रुष्ट।
12 देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन।
र नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त श्रीलङ्कासँग घरेलु मैदानमा मैत्रीपूर्ण T20 खेल्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।